यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय। धितोपत्र बोर्डले आईपीओ धितोपत्र निष्कासनको अनुमतिमा कमिशन मागेको विषयलाई प्रष्ट पार्न सांसदहरूको माग। र भारतद्वारा पाकिस्तानमा रहेका आतंकवादी संगठनका अखडाहरूमा हवाई आक्रमण, जवाफी आक्रमण गर्ने पाकिस्तानको भनाई। अब समाचार विस्तारमा। बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा मुद्दा चल्ने भएको छ। यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले मुद्दा चलाउन नपर्ने रायसहित उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा फाइल पेश गरेको थियो। तर महान्यायाधिवक्ता कार्यालयले फाइल अध्ययनपछि मुद्दा चल्ने निर्णय गरेको हो। महान्यायाधिवक्ताको निर्णयसँगै अब जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरेर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। यसअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशमा रोजगारीको सिर्जना गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार र कालो बजारी न्यूनीकरण गर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले देशमा बेरोजगारीको समस्या बढ़ेको, राष्ट्र बैंक गवर्नर विहीन र दिशाविहीन बनाइएको, सरकार भागबण्डाको खेलमा लागेको आरोप लगाउँदै गवर्नरको नियुक्ति भागबण्डामा नगरी योग्यताको आधारमा निष्पक्ष रूपमा गर्न माग गर्नुभयो। सांसदहरूले नाफामा गइरहेको विद्युत प्राधिकरण घाटामा रहेको समाचार आइरहेको र विद्युत प्राधिकरणमा समस्या उत्पन्न गराएर निजीकरण गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो। सांसदहरूले प्री मनसून शुरू भइसकेको र यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेको भन्दै विपद र जोखिम न्यूनीकरणका लागि पूर्व तयारीको काम समयमा नै गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँहरूले राजधानी जोड्ने मुख्य सड़क लगायतका देशभरका सड़कको मरमत, नदीमा तटबन्धको निर्माण, आपतकालीन पूर्वाधारको निर्माण गर्न र जनधनको क्षति कम गर्न समयमा नै गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसदहरूले आयातित अर्बौं मूल्य बराबरको तरकारी तथा फलफूलको विषादी परीक्षण नहुने गरेको, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ भइरहेको भन्दै आयातित कृषि उपजको परीक्षण गरेर मात्रै भित्र्याउन माग गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिशन मागेको भन्ने विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सभाको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले सभामुख देवराज घिमिरेसँग समय माग गरी 89 कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारसँग जवाफ माग गर्नुभयो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिशन लिएर बाहिर आएको घटनाका विषयमा भरपर्दो संयन्त्र बनाएर छानबिन गर्न र यसका लागि रूलिङ गर्न सभामुख घिमिरेलाई आग्रह गर्नुभयो। सांसद सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले धितोपत्र बोर्डले साना परियोजनाहरूसँग 5% र ठूला आयोजनाहरूसँग 7%सम्मको कमिशनको बार्गेनिङ गरेका कारण 22 महिनादेखि 43 जलविद्युत आयोजनाका 89 कम्पनीहरूको आईपीओको अनुमति रोकिएको बताउनुभयो। बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले मकवानपुरको राक्सीराङमा गाड़ी दुर्घटना हुँदा 10 घाइते भएको र 6 अवस्था गम्भीर रहेको भन्दै घाइतेहरूको उपयुक्त उपचारको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा योगेन्द्र मण्डलले चैत्र 5 मोरङको धनपाल थानमा आगलागीबाट भएको क्षतिपछि अरूका घर र मदरसाहरूमा शरण लिएर बसेको भन्दै उनीहरूलाई राहत र आवासको व्यवस्था गर्न माग गर्नुभयो। सांसद ठाकुर प्रसाद गैरीले एनआरएनको निर्वाचनमा उत्पन्न समस्याको विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। विश्वसनीय सूचनाको आधार जवाबदेही पत्रकारिता र सुरक्षित पत्रकार भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी 10 राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। गोर्खापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख 24 अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरिन्छ। विक्रम सम्वत 1958 वैशाख 24 साप्ताहिक रूपमा गोर्खापत्रको प्रकाशन शुरू भएको हो। सरकारले 2073 सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख 24 मनाउन थालिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सबैभन्दा पुरानो छापा माध्यम गोर्खापत्र दैनिकले पत्रकारितामा नेपाली भाषाको मानक तय गरेको बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 125 वर्ष प्रवेशका अवसरमा आज गोर्खापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गोर्खापत्रले सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामयाको उद्घोषबाट प्रकाशन आरम्भ गर्नु सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यको यात्रामा सँगसँगै रहनु सरह भएको बताउनुभयो। विगतका दिनहरूमा निरंकुशताको तरवारबाट गोर्खापत्र सधैँ प्रताड़ित हुनु परेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले गोर्खापत्रले मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको योगदानको प्रशंसा गर्नुभयो।
शिक्षा, सूचना, मनोरञ्जन यो तीनटै क्षेत्रमा 184 वर्षहरूमा गोर्खापत्रले नेपाल राष्ट्र र नेपाली जनतालाई अगाडि बढ्ने कुरामा धेरै महत्वपूर्ण योगदान गरेको छ। गोर्खापत्र वास्तवमा नेपाली भाषाको शुद्धताको मानक मानिन्छ। आजको भाषासम्म विकास गरेर ल्याउने कुरामा गोर्खापत्र अगाडि छ, सँगसँगै छ। अरू कुनै पनि समाचार पत्रले भन्दा भाषाको क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने कुरा र भाषिक आन्दोलनलाई बचाउने कुरामा गोर्खापत्र अगाडि छ।
प्रधानमन्त्री ओलीले पछिल्लो कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झूठलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका संचार माध्यमसँग गोर्खापत्र जोगिनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गोर्खापत्र दैनिकले सबै खाले शासन प्रणाली बेहोरेको र अब बेहोर्न बाँकी कुनै शासन प्रणाली नभएकाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई जस्तै सार्वजनिक सेवा प्रकाश माध्यमका रूपमा लैजानुपर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा गोर्खापत्र दैनिकका अध्यक्ष विष्णु सुवेदीले गोर्खापत्र दैनिकले निष्पक्ष र व्यावसायिक पत्रकारिताको दायित्व पूरा गर्दै आएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले गोर्खापत्र 125 वर्ष प्रवेशका अवसरमा प्रकाशित स्मारिका युग साक्षीको विमोचन गर्नुभयो। यस अवसरमा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं गोर्खापत्र संस्थानका पूर्व अध्यक्ष विजय चालिसे लगायत उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 34 वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ। बैठकमा समिति सदस्यहरूले राख्नुभएका प्रश्नमा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले व्यक्ति, दल र परिचयको आधारमा भ्रष्टाचारीलाई जोगाउने काम नगरेको बताउनुभयो। प्रमुख आयुक्त राईले देश र जनताको अहितमा कुनै प्रकारको अनियमितता गर्नेलाई आश्रय दिनुहुँदैन भन्ने कुरा आयोग प्रष्ट रहेको पनि बताउनुभयो। उहाँले कर्मचारी तन्त्रमा ट्रेड युनियन हावी भएका कारण दक्ष कर्मचारी र सक्षम कर्मचारीले क्षमता अनुरूप कार्य सम्पादन गर्न नसकेको उल्लेख गर्नुभयो। प्रमुख आयुक्त राईले कर्मचारीको समग्र संरक्षण र कार्य क्षमता अनुरूप काम गर्ने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले ढिला गर्न नहुने उल्लेख गर्नुभयो। सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो टाकुरा फिक्कलको चुचुरा अहिले पर्यटकको रोजाई बनेको छ। सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा रहेको फिक्कलको चुचुरामा गाउँपालिकाले भ्यू टावर निर्माण गरेसँगै त्यहाँबाट विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा लगायत अन्य रमणीय स्थानहरूको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाईमा परेको हो। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
सिजनमा कार्तिक मुसिर पुस दशैंको हारहारीमा यसको रमणीयता हेर्न चाहने पर्यटकहरूको आगमन बढ्दो छ, यसले हामीलाई राम्रै फलदायिता नै दिएको छ।
सिन्धुली जिल्लाको सबैभन्दा अग्लो टाकुरा फिकलको चुचुरो अहिले पर्यटकको गन्तव्य बनेको छ। अग्ला होजा डाँडाकाँडा, कतै समथर भूभाग, मनोरम टाकुराहरूको संगम अनि पर्यटकीय स्थल फिकलको भ्यूटरबाट देखिने विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा र त्यहीबाट देखिने 14 हिम श्रृंखलाको मनोमोहक दृश्यले पर्यटकलाई लोभ्याएको छ। फिकल गाउँपालिका तीनका मोहन बहादुर विश्वकर्मा,
यो नयाँ सालमा चाहिँ यसपालि अथाह मान्छे आउनुभयो, करिब करिब 3000 रेङ्गिङमा मान्छे आयो यहाँ। अरू सिजनमा आउने भनेको चाहिँ दसैँ तिहार पछि बिदाको समय हुन्छ, मान्छे बाहिरबाट चाडबाड मान्नको लागि आएको हुन्छ, त्यसले गर्दाखेरि धेरै मान्छेहरू आउनुहुन्छ।
फिकलको चुचुरोबाट मनोमोहक दृश्य हेर्न र रमाउन आउने पर्यटकका लागि फिकल चनौटे होमस्टेले झनै सहजता बनाइदिएको छ। लोकल र अर्ग्यानिक खानेकुरा खाँदै पर्यटकहरू रमाउने गरेको बताउनुहुन्छ फिकल गाउँपालिका तीन चनौटीकी लीला कुमारी मगर।
यहाँनिर आउनु भयो भने खालि लोकल कुखुरा र ढिँडो भन्नुहुन्छ, कोदाको ढिँडो, तिते फापर, मिठे फापरको ढिँडो खान सकिन्छ। यहाँनिर प्राय कार्तिक र मौसमको बेलामा चाहिँ मौसम क्लियर हुन्छ, भर्खर तोरीहरू फुलेको हुन्छ, त्यसमा धेरै रमणीय देखिन्छ यो ठाउँ, भ्युजहरू पनि राम्रो देखिन्छ। त्यही भएर
फिकलको चुचुरो पर्यटकको गन्तव्य बनेपछि अहिले यहाँ होमस्टे सञ्चालन गरिएको छ। यसले विशेष गरेर यहाँका महिलाहरूलाई आर्थिक रूपमा सशक्त र स्वरोजगार बन्न मदत गरेको बताउनुहुन्छ फिकल गाउँपालिका तीन चनौटीकी धनकुमारी मगर। पर्यटकलाई आकर्षित गर्न र दिगो होमस्टे व्यवस्थापनमा फिकल गाउँपालिकाले पनि सहयोग गर्दै आइरहेको बताउनुहुन्छ गाउँपालिकाका उपाध्यक्ष राजु बराल।
सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो एउटा टाकुरको नामकरणको कारणले गर्दा नै हाम्रो फिकल गाउँपालिका भएको छ। यहाँ चाहिँ 2386 मिटर हाइटमा रहेको एउटा हामीले भ्यू टावर त्यहाँ निर्माण गरेका छौँ। पर्यटन प्रवर्धनको लागि जुन होमस्टेहरू निर्माण गरेका छौँ, होमस्टे सञ्चालकहरूको लागि पनि हामीले के कुराहरू गर्दाखेरि चाहिँ अझ पर्यटकहरूलाई चाहिँ ल्याउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले दिगो पूर्वाधार निर्माण साथसाथै हामीले परिकारहरू बनाउनको लागि पनि वातावरण पनि तयार गरिरहेका छौँ र त्यस्ता खाला तालिमहरू पनि हामीले सञ्चालन गरिरहेका छौँ।
पर्यटक आउनु भनेको यहाँको बासिन्दा आर्थिक रूपमा समृद्धिको मार्गतर्फ अगाडि बढ्नु हो, त्यसैले यस्ता गन्तव्यहरूको प्रचार प्रसार गरी थप प्रबन्धन गर्न आवश्यक छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय हवाई सेनाले पाकिस्तानमा रहेका आतंककारी संगठनहरू जैसे ए मोहम्मद, लश्कर ए तोयबा र हिजबुल्लाह मुजाहिद्दीनका केन्द्रीय अखडाहरूमा आक्रमण गरेको छ। अपरेशन सिन्दूर नाम दिइएको सो कार्यवाहीमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका जम्मा 9 आतंककारी अखडामा आक्रमण गरिएको भारतीय सेनाले जनाएको छ। भारत विरूद्ध आतंककारीहरूले थप आक्रमणको योजना बनाइरहेको उनीहरूलाई शुरूमै निस्तेज पार्न कार्यवाही गर्नु परेको भारतका विदेश सचिव विक्रम मिश्रीले बताउनु भएको छ। पाकिस्तानले भारतीय आक्रमणमा 8 मारिएको पुष्टि गर्दै भारतलाई यसको जवाब दिने बताएको छ। कश्मीरमा केही दिन अघि आतंककारीहरूले पर्यटकहरूमाथि आक्रमण गरी 26 ज्यान लिएको बदलामा भारतले सो आक्रमण गरेको हो। भारतले सो आक्रमणका लागि पाकिस्तानलाई दोषारोपण गरिरहेको छ, जसलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ। चीन र अमेरिकाका अधिकारीहरू विश्वका दुई ठूला अर्थतन्त्र बीच जारी व्यापार युद्ध अन्त्य गर्न यो हप्ता वार्तामा बस्ने भएका छन्। यही मे 9 12 स्विजरल्याण्डमा हुने वार्तामा चिनिया पक्षको नेतृत्व उप प्रधानमन्त्री हे लिफेङले गर्नुहुनेछ। वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर सहभागी हुनुहुनेछ। राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुमा 145% सम्म कर लगाउनु भएपछि चीनले पनि अमेरिकी वस्तुहरूमा 125% कर लगाएको छ। अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनले युक्रेनलाई रसियाले कब्जामा लिएका भूभाग छाड्न दवाब दिनु भनेको आधुनिक युगमा हुने चाकडीको एक नमूना रहेको बताउनु भएको छ। बेलायती प्रसारण संस्था बीबीसीलाई दिनुभएको विशेष अन्तर्वार्तामा पूर्व राष्ट्रपति बाइडेनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रसियाको अंगका रूपमा लिएको र कुनै भूभाग छाडेर पुटिन सन्तुष्ट हुनुहुनेछ भनेर कसैले सोच्नु मूर्खता मात्र हुने बताउनुभयो। पूर्व राष्ट्रपति बाइडेनले ट्रम्पका कारण युरोप अमेरिका सम्बन्ध बिग्रदै गएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो। अब मौसम। हाल देशमा पश्चिमी तथा स्थानीय हावाको प्रभाव रहेको साथै बंगालको खाड़ी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा गडाङगुडुङ र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय। धितोपत्र बोर्डले आईपीओ धितोपत्र निष्कासनको अनुमतिमा कमिशन मागेको विषयलाई प्रष्ट पार्न सांसदहरूको माग र भारतद्वारा पाकिस्तानमा रहेका आतंकवादी संगठनका अखडाहरूमा हवाई आक्रमण जवाफी आक्रमण गर्ने पाकिस्तानको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।